नमस्कार, अन्तरसंवादबाट म प्रवीण पोखरेल। विभिन्न विषय र सन्दर्भमा हामी यो समयमा सम्बन्धित व्यक्तिहरूसँग प्रत्यक्ष कुराकानी गर्ने गर्छौं। आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। 15 मार्च 1962 अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले प्रस्तुत गरेको सुरक्षा सूचना छनौट र सुनवाईलाई उपभोक्ताका चार अधिकारका रूपमा घोषणा गरिएको सम्झनामा विश्वभर मार्च 15 यो दिवस मनाउन थालिएको हो। उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरूले चेतनामूलक कार्यक्रम गरी यो दिवस मनाउने गर्छन्। उपभोक्ता भन्नाले वस्तु वा सेवाको उपभोग गर्ने व्यक्तिलाई बुझिन्छ। अर्को शब्दमा उपभोक्ता त्यो व्यक्ति वा संगठन हो जसले प्रयोगका लागि वस्तु वा सेवा लिन्छ, त्यसको सट्टामा केही पैसा दिन्छ, अर्थात कुनै पनि उपभोग्य वस्तु वा सेवा उपयोग गर्ने व्यक्ति वा संस्थालाई उपभोक्ता भनिन्छ। उपभोक्ता अधिकारलाई आधारभूत मानव अधिकारका रूपमा पनि लिइन्छ। नेपालको सन्दर्भमा उपभोक्ता संरक्षण ऐन 2075 उपभोक्ताहरूको हक अधिकारलाई सुनिश्चित गरेको छ। उपभोक्ता अदालत गठनको माग विगतदेखि नै हुँदै आएको सन्दर्भमा सरकारले हालै उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ र यसै अनुसार उपभोक्ता अदालतको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम पनि रहेको छ। आज हामी यसै सन्दर्भमा नेपालमा उपभोक्ताको अवस्था, उपभोक्ता हक अधिकारको कार्यान्वयनको अवस्था, चुनौती र गर्नुपर्ने कार्यहरूबारे चर्चा गर्छौ। हामीसँग हुनुहुन्छ एकजना उपभोक्ता अधिकार कर्मी, सँगै राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन। प्रेमलाल महर्जनज्यू, स्वागत छ यहाँलाई कार्यक्रममा।
हजुर नमस्ते। तपाईँले भन्नुभयो जस्तै आज विश्व उपभोक्ता अधिकार दिवसको उपलक्ष्यमा तपाईँ र तपाईँको सम्पूर्ण परिवार, नेपाल परिवार र समग्र श्रोता वर्गलाई आजको दिनको विशेष दिनको अवसरमा शुभकामना दिन चाहन्छु।
अब उपभोक्ता भनेको जोसुकै पनि एकजना व्यक्ति स्वयंमा उपभोक्ता हो, अब त्यो ठूलो पदमा होस् कि सामान्य नागरिक होस्, सबै एउटा वस्तुको उपभोग गर्ने व्यक्ति उपभोक्ता हो। अब यो अर्थमा नेपालको सन्दर्भमा चाहिँ उपभोक्ता अधिकारलाई कति महत्व दिएको छ, के उपभोक्ताहरू चाहिँ आफ्नो अधिकार उनीहरूले प्रयोग गरिरहेका छन्, उपभोक्ताको अधिकारलाई कसरी हेर्न सकिन्छ?
वास्तवमा म आजको दिनमा एउटा स्मरण पनि म गराउन चाहन्छु। सबैभन्दा पहिले हजुरले नसोधे पनि नेपालको सन्दर्भमा 2042 चैत्रको 3 गते एउटा व्यक्तित्व जो नेपालकै एउटा चर्चित व्यक्तित्व पनि हुनुहुन्छ, प्राध्यापक डाक्टर श्रीबहादुर साक्य सर, उहाँको नेतृत्वमा नेपालमा उपभोक्ता अधिकारको स्थापना भएको हो र त्यो अधिकारको लागि अभियानको थालनी पनि भएको हो केही दिनबाट, जुन दिन मैले भने, र त्यसको लागि म उहाँप्रति श्रद्धा सुमन पनि अर्पण गर्न चाहे। देशमा अहिले पनि हामी निरन्तर 2042 त्यहाँदेखि नै हामीले अभियान थाले, त्यो अभियान अहिले पनि हाम्रो सकिएको छैन। यद्यपि हामीले माग गरेको केही कुराहरू पाएको छ, जस्तो हामीले उपभोक्ता संरक्षण अधिकारसहित उपभोक्ता अधिकारसहित उपभोक्ता संरक्षण ऐन चाहियो भनेर हामीले माग गरेँ 2054 त्यो अधिकार हामीले प्राप्त भयो, तर त्यसमा चाहिँ 6 अधिकार मात्र थियो र संयुक्त राष्ट्रसङ्घको युएन गाइडलाइनले 8 अधिकार दिएको मध्येमा हामीले 6 मात्र पाएको थियो र त्यसमा पनि एउटा अर्को पनि कमी थियो, त्योहरू भनेको उपभोक्ता अदालतको कमी थियो। हामीलाई त्यो दुईटी चाहिन्छ भनेर माग गरेका थियौँ त्यो बेलामा तत्कालीन अवस्थामा, र त्यसपछि निरन्तर रूपमा हाम्रो सङ्घर्षको कारणले फेरि 2072 संविधानले उपभोक्ता अधिकारलाई मौलिक अधिकारको रूपमा, मानव अधिकारको रूपमा अङ्गीकार गर्दै 9 अधिकार सहितको उपभोक्ता संरक्षण ऐन 2075 र उपभोक्ता अदालतको व्यवस्था कानुन त पाइयो हामीले, र आज हामीले सुखद एउटा क्षण छ। आजकै दिनको कुरा गर्दाखेरि तपाईँले पनि उच्चारण गरिसक्नुभयो, हामीले आजैबाट यो देशमा पहिलो पटक उपभोक्ता अदालतको शुभारम्भ हुनेछ आजकै दिनबाट, र त्यो उपभोक्ता अदालतको शुभारम्भ हजुरले प्रधानमन्त्री भन्नुभयो, प्रधानमन्त्री होइन, आज प्रधान न्यायाधीश सर्वोच्च अदालतका प्रधान न्यायाधीशज्यूबाट यो उद्घाटन गर्दैछ, र त्यसरी चाहिँ हामीले केही कुराहरू पाएको छ। कागजी रूपमा थुप्रो हामीले मानव अधिकारको रूपमा उपभोक्ता अधिकारलाई पायौँ, उपभोक्ता संरक्षण 2075 9 अधिकार सहितको हामीले अधिकार पायौँ, उपभोक्ता अदालत पायौँ, हेर्दाखेरि सबै थोक पाएको छ। अब उपभोक्ता अदालतले के गर्छ अहिले त्यसलाई चाहिँ हामी चिन्ताको विषय नलिउँ, किनभने आधीबाट त शुभारम्भ हुनेछ, त्यसले के गर्छ भन्ने कुरा त्यसमा निट हुन्छ। तर शङ्काको कुरा के छ भने त्यसमा अदालतको न्यायाधीश भन्ने दुईजना जो छ त्यो निजामती कर्मचारी हो, एउटा तपाईँको न्याय परिषदबाट हुन्छ, एउटा त उद्योग वाणिज्य आपूर्ति मन्त्रालयबाट प्रदान गरिरहेछ। भनेपछि त्यसमा चाहिँ कहीँ न कहीँ चाहिँ जस्तो आजको दिनको कुरा गर्दाखेरि हाम्रो यो अनुभवले प्रशासनिक क्षेत्रमा राजनीति हावी भइराखेको अवस्थामा ती प्रशासनिक क्षेत्रबाट गएका न्यायाधीशहरूले आफ्नो स्वविवेकले उपभोक्ताको हितको लागि कतिको न्याय सम्पादन गर्छ त्यो हेर्न नै बाँकी छ। यसलाई चाहिँ मैले अहिले यति नै टुङ्ग्याएँ। वास्तवमा हामी नेपाली जनताले कागजमा धेरै पायौँ र अहिलेसम्म धेरै पाउँदैको अवस्थामा पनि हामी धेरै नै ठगिँदै आएका छौँ। हरेक दिन बिहान घरबाट बाहिर निस्किएर घर बेलुका घरमा आउँदासम्म पनि हामी धेरै कुरामा हामी ठगिएको अवस्थामा पाउँछौँ। तपाईँको बिहान किनमेल गर्न गयो, तरकारी सागसब्जी किनमेल गर्न गयो, त्यसमा चाहिँ अत्याधिक मात्रामा बिसारी मिसाएको हुन्छ र चर्को मूल्य लिएको हुन्छ। एउटा अन्डा किन गयो तपाईँको सिन्डिकेट गरेर चाहिँ चर्को मूल्य लिएको छ, अलिकति दुध किन गयो दुधमा हामीले चाहिँ मिसावटजन्य क्रियाकलाप गरेर हामीलाई ठगिएको अवस्था छ। स्वास्थ्यजन्य क्रियाकलापमाथि नै हामीलाई चाहिँ हानि नोक्सान पुर्याउने काम गरेका छ। दिउँसो अफिसमा अथवा अड्डामा अथवा कुनै काम विशेषले गाडी चढौँ, गाडीमा हामीलाई ठगिएको छ, मूल्यवान चाहिने मूल्यभन्दा बढी मूल्य लिएको छ, सिट थोत्रा हुन्छन्, बस्यो किलाले नै थुक्को केला जस्तो हुन्छ। यो अवस्थामा हामी अहिले पनि बसिरहेछौँ। र सेवा क्षेत्रकै कुरा गर्दाखेरि हामी हस्पिटलमा गयौँ, आफ्नो घर खेती बेच्नु पर्ला जस्तो हिसाब किताब ल्याएर बिल त्यसै दिन्छ, माने बिरामी नभएको मान्छे नै बिरामी होला अथवा त त्यहीँ अचेर होला जस्तो गरेर व्यवसाय होला जस्तो गरेर बिल त्यसै होटला जाउँ तपाईँको चाहिँ किरा फट्याङ्ग्रा अथवा चाहिँ साङ्ला राखेको अथवा केही मिसावट गरेको चाहिँ अखाद्य पदार्थहरू बेचिया हुन्छ। बेलुका घर आउँ तपाईँको किनेर ल्याएको सामग्री नै तपाईँको विषादी मिसाएको हुन्छ, मूल्य बढाएको हुन्छ। अब योभन्दा बढी के कुरा मैले बिहानदेखि बेलुकासम्मको कुरा गरेँ, त्यो त्यसरी हामी ठगिरहेछौँ, मूल्यमा ठगिरहेछौँ, गुणस्तरमा ठगिरहेछौँ, परिमाणमै ठगिरहेछौँ, हरेक चिजमा हामी ठगिराखेको अवस्था छ। त्यसले गर्दाखेरि हामी कागजीमा सर्वसम्पन्न भइसक्यौँ। साँच्चै भन्यो भने नेपाल जति यति भागीमानी छ कागजी रूपमा, सारा प्रजातान्त्रिक मुलुकहरू मध्येमा सबैभन्दा बढी भागीमानी हुनुपर्ने मुलुक मध्येको एउटा मुलुक भइसकेको छ। यद्यपि सबैभन्दा ठगिएको अवस्था पनि हामी नेपाली जनता नै भइरहेको छ।
अब कागजमा ऐन कानूनमा उपभोक्ता चाहिँ अधिकार सम्पन्न छन्, तथापि व्यवहारमा चाहिँ उपभोक्ताहरू बिहानदेखि साँझसम्म ठगिएको अवस्था छ, यहाँले उल्लेख गर्नुभयो। अब सामान्य अर्थमा उपभोक्ता अधिकार नियमनको पाटोसँग जोडिन्छ, प्रभावकारी नियमनसँग जोडिन्छ, प्रभावकारी नियमनका लागि विभिन्न सरकारी निकायहरू छन्, सँगै अहिले तीन तहका सरकारहरू छन्, स्थानीय तहले पनि कुनै न कुनै हिसाबबाट नियमन गरि नै रहेको छ, प्रदेश सरकार छ, संघीय सरकार छ। अब यो हिसाबमा हामीसँग सबै कुराहरू कागजी रूपमा छ, कानूनी रूपमा छ, तथापि नियमनकारी निकाय चाहिँले चाहिँ प्रभावकारी नियमन नगर्दा उपभोक्ताहरू चाहिँ हरेक क्षणमा ठगिरहनु परेको छ। अब प्रभावकारी नियमन चाहिँ किन हुन सकेन?
वास्तवमा हामीले अत्यन्त उच्च गुणस्तरको उच्च स्तरीय हामीले व्यवस्था पाएका छौँ, शासन प्रणाली पाएका छौँ, यो सङ्घीय शासन सङ्घीय गणतान्त्रिक शासन पद्धति हामीले पाएका छौँ, आफूलाई शासन गर्ने व्यवस्था हामीले पाएका छौँ। यद्यपि तपाईँ हामी बजारमा जाँदाखेरि जुन कुराहरू देखिरहेछ त्यहाँ चाहिँ सरकारको उपस्थिति पटक्कै भएको देखिँदैन बजारमा। जुन दिनसम्म बजारमा सरकारको उपस्थिति देखिँदैन तबसम्म त यो अघि भनेकै कुराहरू ठगिरहेको हुन्छ एउटा कुरो। त्यो सरकार भनेको को हो भन्यो भने तिनै तहको सरकार हो, तपाईँले भन्नुभयो जस्तै केन्द्रीय सरकारमा सङ्घीय सरकारमा सिंहद्वारभित्र बस्ने अथवा सिंहद्वारले सञ्चालित निकायहरू जस्तो अहिले एकैछिनलाई भनौँ वाणिज्य विभाग भनौँ अनुगमन कानुन उपभोक्ता संरक्षण 2075 कानुन गर्ने निकायको रूपमा त्यो रहेछ, त्यसले चाहिँ अनुगमन पनि गर्छ एकछिनलाई त्यो मान र उसले आफ्नो जनशक्ति कमीको कारण उसले आफूले पाएको अधिकारहरू आफूले पाएका जिम्मेवारीहरू स्थानीय तहसम्म डेलिभर गरिसकेको छ। यो प्रदेश मात्र होइन स्थानीय तहसम्म 753 पालिकाहरूलाई उसले आफ्नो अधिकारहरू डेलिभर गरेको छ, तर 753 पालिकाहरूले त्यो आफूले पाएको आफूले चाहिँ प्राप्त भएको अधिकारको सदुपयोग गरेर बजारलाई स्वस्थ स्वच्छ र गुणस्तरीय बनाउनु पट्टि लाग्न सकेको छैन। उनीहरूले सिधै भन्छ हामी बजारमा अनुगमन गर्न गयो भने त हामीले आफैले अन्नदाताहरू हाम्रो चन्दादाताहरू रिसाउँछ, उनीहरूलाई चाहिँ हामी मर्क पर्छ, उनीहरूबाट हामीले भोट लिनुपर्छ नोट लिनुपर्छ हामी कसरी जाने भनेर भन्छ, हक्का के भनेको अवस्था छ। अनि उनीहरूले त्यहाँ अनुगमनै गर्दैन, अनुगमन नभएसम्म बजारमा त सरकारको उपस्थिति नै रहेन, नरहेपछि उनीहरू छाडा हुने नै भयो, उनीहरूले उपभोक्तालाई ठगिने नै भयो। अब आफ्नै छरछिमेकमा बसेका केही व्यापारीहरू जसले अनुचित व्यापारिक क्रियाकलाप गरेका छन् तिनीहरूबाट आफै ठगिरहँदाखेरि नजिकै बसेको अर्को घरको चाहिँ जनप्रतिनिधिले त्यो कुरालाई व्यवस्था गर्दाखेरि मनमा के आशा पलाउँछ? पहिलो कुरा त्यहीबाट हामीले सुरु गर्छ, मनमा के कुरा आशा पलाउँछ भने हामीले निर्वाचित गरेको जनप्रतिनिधि खराब रहेछ भने एउटा जो सुरुवातकै बिन्दुमै उनले चाहिँ नकारात्मक एउटा जनताले चाहिँ यो सोच बनाइसकेको हुन्छ। अनि अर्कोतिर प्रदेशमा जाउँ, प्रदेशले के भन्छ, होइन हामीले त उद्योग वाणिज्य कार्यालय नै खोलिसक्यौँ 753 पालिका जिल्लामा के अरे 77 जिल्लामा हामीले चाहिँ यो जिल्ला कार्यालय तथा साना उद्योग कार्यालय अहिले चाहिँ तपाईँको वाणिज्य कार्यालय भनिन्छ ती कार्यालय खोलेका छन् तिनीहरूलाई हामीले अधिकार दिइसक्यौँ उनीहरूले गर्नुपर्छ भनेर भन्छ। त्यो वाणिज्य कार्यालय अधिकार त दियो तर उनीहरूलाई दायित्व दिएन, उनीहरूले अहिले पनि तपाईँको निरीक्षण अधिकारी रूपमा काम गर्न जाँदाखेरि एक्लो यो घरेलुको कार्यालय वाणिज्य कार्यालय अहिले वाणिज्य तथा उद्योग कार्यालय भन्छ त्यो कार्यालयका कर्मचारी 2-4 हुन्छ। अब एउटा सिङ्गो जिल्लाभित्र त्यो 2-4 मान्छेले कसलाई नै कारवाही गर्ने, अनि त्यो कारवाही गर्ने अधिकारी एकदम फुच्चे हुन्छ, अनि त्यहाँ जिल्लाभरिका चाहिँ व्यापारीहरू एकदम ठुलो जङ्गलको ठुलो हुन्छ, तिनीहरूको गोठालो सामान उसको त हातले भ्याउँदै भ्याउँदैन। मैले साङ्केतिक रूपमा भने तपाईँले बुझ्नुभयो होला, छोटोटाले बुझिसक्नु भएको छ। त्यही कारणले हाम्रो यो प्रथा अथवा हाम्रो यो सिस्टम अथवा हाम्रो यो अहिलेको व्यवस्था यसरी चाहिँ चलिरहेको छ र केन्द्रीय सरकारकै रूपमा रहेको वाणिज्य विभागले अनुगमन जाँदाखेरि धेरै ठाउँमा मैले अहिले पनि थाहा छ अहिले वर्तमान महानिर्देशक जो आज तपाईँको विश्व उपभोक्ता अधिकार दिवस मनाउने सिलसिलामा क्रियाशील हुनुहुन्छ त्यही महानिर्देशक 10 अगाडि एउटा सानो अनुगमनको काममा पठाउँदाखेरि टोली पठाउँदाखेरि त्यो टोलीले ठुलो अजङ्गको सिंहदरबारलाई पनि कब्जा गर्न सक्ने व्यक्तिको तपाईँको एउटा चाहिँ प्रतिष्ठानमा गएको छ त्यसलाई चाहिँ हटाइदियो। हेर्नुहोस् है मेरो कस्तो अनुभव, यो मैले 4 यो क्षेत्रमा काम गर्दै आएको छ निरन्तर रूपमा अहरात मैले काम गरेको छ, मैले यस्ताका कस्तो अनुभव बेहोर्दाखेरि मलाई के मलाई नै के हो होला अनुभव भइरहेको होला मैले तपाईँहरूसँगै सोध्न चाहेँ। किनभने वाणिज्य विभागमा सङ्घीय सरकारको माटोको वाणिज्य विभाग जसले केन्द्रीय तहबाट अनुगमन गर्छ केन्द्रीय तहबाट उपभोक्ता संरक्षण ऐन कार्यान्वयन गर्छ केन्द्रीय तहबाट उपभोक्ता अधिकारलाई स्थापना गर्ने काम गर्छ सुशासनको प्रत्यापन गर्नलाई कोसिस गर्छ त्यसमा प्रति वर्ष 6 दरले चाहिँ तपाईँको महानिर्देशकहरू फेर्दाखेरि नेतृत्व फेर्दाखेरि त्यसले चाहिँ कतिको कार्य सम्पादन गर्छ यसैमा हामीले शङ्का गर्नुपर्ने अवस्था छ। अर्थात् मूल कुरा के छ भने राज्यले ऐन कानुन मात्र दिएर पुग्दैन, ऐन कानुन नेपालमा सबैभन्दा बढी छ संसारमै सबैभन्दा बढी ऐन कानुन यो उपभोक्ता हितको क्षेत्रमा ऐन कानुन भएको मुलुक मध्येको एउटा मुलुक हो। किनभने हामीले करिब 82 ऐन कानुन उपभोक्ता हितको लागि लागू भइरहेछ तर त्यो कागजी रूपमा भएको ऐन कानुन कम्तीमा उपभोक्ता संरक्षण ऐन 2075 मात्र भए पनि हामीले कार्यान्वयन गर्न सकेको भए पनि सायद मेरो विचारमा देशमा सुशासनको यो स्थापना भएको महसुस हुन्थ्यो। जुन दिनसम्म राज्यले आम नागरिकलाई सुशासनको प्रत्यापूर्त गर्न सक्दैन सुशासनको हामीले महसुस गर्न सक्दैन तबसम्म हामीले सायद मेरो विचारमा उपभोक्ता अधिकार पायौँ भनेर भन्न सक्ने स्थितिमा हामी हुँदैनौँ।
अर्कोतर्फ यहाँले पनि इंगित गर्नुभयो व्यवसायी उत्पादक विक्रेताहरू चाहिँ यति संगठित छन् कि उनीहरूले चाहिँ नियमनकारी निकायहरूले गर्ने नियमनलाई चाहिँ हावा खुवाइदिन्छन्, उनीहरू संगठित रूपमा लाग्छन् जसका कारण चाहिँ उपभोक्ताको अधिकार सुनिश्चित हुन सकिरहेको छैन। अब यसलाई चाहिँ कसरी अन्त्य गर्न सकिन्छ? अब यसरी संगठित छन् व्यवसायीहरू, अब पार्टीगत रूपमा परे उनीहरू पार्टीगत रूपमा जान्छन् होइन, विभिन्न तरिकाले उनीहरू अगाडि नै छन्। अब यसलाई चाहिँ उनीहरूलाई यो भनौ न यो उपभोक्ता अधिकारको पक्षमा उभ्याउने उपायहरू चाहिँ के हुन सक्छन् त? अब
वास्तवमा यो कुरा सबैभन्दा एउटा महत्वपूर्ण छ, सबै मिसिल छ तपाईँले भन्नुभएको कुरा। म यसरी यसलाई चाहिँ अलिकति ब्रिफिङ गर्न चाहे, वास्तवमा सिंह दरबारमा प्रवेश गर्ने अथवा चाहिँ प्रादेशिक सरकारहरूमा प्रवेश गर्ने कुनै पनि अब भनौँ तपाईँकै बागमती प्रदेशको राजधानी हेटौँडामै भयो अथवा चाहिँ तपाईँको गण्डक प्रदेशको पोखरा नै भयो, यी प्रादेशिक राजधानी सङ्घीय राजधानी अथवा चाहिँ मफसलका यो पालिकाका पालिकाहरूमा जाने जनप्रतिनिधिहरूले मलाई निर्वाचित गर्ने व्यक्ति आम नागरिक नै हो, सर्वसाधारण उपभोक्ता नै हो। त्यही कारणले मेरो पहिलो जिम्मेवारी, मेरो पहिलो कर्तव्य ती आम नागरिक सर्वसाधारण उपभोक्तालाई मैले समीक्षित गर्नुपर्छ, संरक्षण गर्नुपर्छ, तिनीहरूको हक अधिकारको लागि मैले काम गर्नुपर्छ र तिनीहरूलाई नै अधिकार स्थापित गरिसकेपछि मात्र म सुरक्षित हुन्छु, मेरो राजनीति सुरक्षित हुन्छ र मैले इमान्दारता त्यो कुरामा देखाउनुपर्छ भनेर जबसम्म नेतृत्व तहमा जानेहरूले सोच बनाउँदैन, इमान्दारता देखाउँदैन त्यो आम नागरिकप्रति, उनीहरूलाई विश्वास दिलाउन सक्दैन, तबसम्म यो हुन सक्दैन। त्यही कारणले चाहिँ सबैभन्दा पहिले नै उनीहरू इमान्दार हुनु पर्यो, उनीहरूले चाहिँ आम नागरिकको भावना बुझ्नु पर्यो, आम नागरिकको अधिकारलाई सम्मान गर्नु पर्यो। त्यो गरेको खण्डमा धेरै ठुलो कल्टिभ के अरे एक्सर्साइज गरिरहनु पर्दैन, यति नै गरेपछि नेतृत्व तहबाट राजनीतिक क्षेत्रबाट यति। अर्को आयो तपाईँको ऐन कानुन कार्यान्वयन गर्ने क्षेत्र भनेको प्रशासनिक क्षेत्र, प्रशासनमा बस्ने व्यक्तिहरू अथवा चाहिँ यो जनसेवक भनिने कर्मचारीहरूले आफूलाई दिएको दायित्व कर्तव्य निर्वाह तपाईँको इमान्दारी पूर्वक गरेको खण्डमा पनि त्यो हामीले त्यहाँ पाउँछौँ, एउटा कुरा। अर्को कुरा व्यावसायिक क्षेत्र जतिसुकै उनीहरू सङ्गठित होइन, तर सङ्गठित भएर आम नागरिकको हितको लागि काम गर्यो भने उनीहरूले त दुई चार पैसा लाफा कमाउनु त छँदैछ, त्यसको साथसाथै उसले समाजमा पनि इज्जत र प्रतिष्ठा पाउँछ। उनीहरू राजनीतिक क्षेत्रमा मात्र झुकाउ राख्ने होइन, राजनीतिक नेतृत्वलाई मात्रै मनाउने होइन, आम नागरिकलाई मनाउन भनिनु छ। हेर्नुहोस् सनातन कालदेखि के भन्छ भने ग्राहक देव भव, अर्थात् ग्राहक भनेकै उपभोक्ता भनेकै मेरो देउता भनेर तपाईँको पूजा गर्छ। बिहान सबैले पसल खोल्न सबै लक्ष्मीलाई पूजा गर्छ, गणेशलाई पूज्छ, भीमसेनलाई पूजा गर्छ, किन पूजा गर्ने तपाईँको? जब उसको नियति खोज्छ भने भगवान्लाई पूजा गरेर के गर्ने? उनीहरूले कमाएको होला, तर कमाएको पैसा यदि चाहिँ भोलि उसले त एउटा वस्तु नै बेच्ने हो, अर्को वस्तु त उसले किने नै हो, ऊ पनि त उपभोक्तै हो, ऊ अर्को क्षेत्रबाट ऊ ठगिरहन्छ, उसको स्वास्थ्यमा हानि नोक्सान पुगिरहेको छ, उसले अनुचित व्यापारिक क्रियाकलाप गरेर कमाएको पैसा त फेरि अर्को ठाउँबाट त उसलाई शोषण गरेको कारणले उसको स्वास्थ्यमा हानि नोक्सान पुगिरहेको हुन्छ, अनि त्यही पैसा त्यसमा खन्याउनु पर्दाखेरि उसले के पायो, जिन्दगीमा के पायो? धेरै जसो तपाईँ हामीले देखिरहेको छ, मैले यो बिहान बिहान कसैलाई श्राप दिएको पनि होइन कसैलाई, यथार्थ कुरा के छ भने धेरै जसो व्यापारीहरू अहिले पनि आफ्नो यो जुन प्राकृतिक मृत्यु वरण गरिरहेको छैन, अप्राकृतिक मृत्यु वरण गरिरहेको छ, विभिन्न रोग व्याधिले मृत्यु भइरहेको छ। कारण के हो भने उसले पनि त खाएकै रहेछन् अखाद्य वस्तुहरू, मैले भन्नु खोजेँ। यो
रेडियो नेपालबाट अन्तरसंवाद कार्यक्रम सुन्दै हुनुहुन्छ। आजको अन्तरसंवादमा हामी उपभोक्ता अधिकारको विषय उठाइरहेका छौं। सन्दर्भ विश्व उपभोक्ता अधिकार दिवस आज परेको छ। नेपालमा उपभोक्ता अधिकारको अवस्था, उपभोक्ताहरू के साँच्चै ठगिएका छन्, उपभोक्ताहरू आफ्नोले आफ्नो अधिकार प्रयोग गर्न सकिरहेका छन् त, आज हामी यिनै विषयमा केन्द्रित भएका छौं। हामीसँग हुनुहुन्छ एकजना उपभोक्ता अधिकार कर्मी राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जन। अब महर्जनज्यू, विभिन्न पक्षहरूको कुरा गरिरहँदा ऐन कानूनहरू पनि बलियो छ हामीसँग, अब व्यवसायिक उत्पादकहरूको कुरा पनि गर्यौं, अब स्वयं उपभोक्ताको कुरा गर्दा उपभोक्ताहरू चाहिँ त्यति सचेत भएको देखिएको छैन। शहरी भागमा चाहिँ उत्पादन मिति र सकिने मिति चाहिँ हेर्ने चलन छ, अब त्यो चाहिँ ग्रामीण भेगमा त्यो चलन खासै देखिँदैन। सँगै अब केही वस्तुहरू किने पनि यसो हेर्दा कैफियत देखाए ठिकै छ, अर्कोचोटि हेरौंला भन्ने प्रवृत्ति आम उपभोक्ताको छँदैछ। अब यो उपभोक्तालाई स्वयं जोडेर हेर्दा पनि उपभोक्ताको अधिकार सुनिश्चित हुन नसकिरहेको हो कि उपभोक्ता स्वयंमा सचेत नभइराखेका हुन् कि, उपभोक्ताको दृष्टिकोणलाई चाहिँ कसरी हेर्न सकिन्छ?
वास्तवमा यो कुरा चाहिँ अत्यन्त महत्वपूर्ण छ। हामी अरूलाई गाली गर्न जति पनि सक्छौँ, मैले अहिले नै भने धेरै पक्षहरूको बारेमा कमी कमजोर बारेमा भए, तर म के गरिरहेको छु, म एउटा उपभोक्ता, सर्वसाधारण उपभोक्ता, मैले के गरिरहेको छु, मैले कस्तो कुरा खाइरहेको छु, मैले कस्तो कुरा किनिरहेको छु, त्यो हामीले विचार गर्नुपर्ने तपाईँले अत्यन्त महत्त्वपूर्ण कुरा गर्दा म एउटा उदाहरण दिन्छु। अहिले हामीले अस्ति भर्खरमा हामीले नेपाल सरकारले आयोजन मन्थ मनायो फरवरी महिनाभरि, नेपाल सरकारले चाहिँ आयोजन मन्थ मनाउनलाई चाहिँ लाखौँ रुपियाँ खर्च गर्ने, हामीले पनि धेरै कार्यक्रम गरेँ। मैले बजारमा एउटा चाहिँ ओखलढुङ्गा जिल्लामा गएर एउटा कार्यक्रम गर्दाखेरि मैले एउटा चाहिँ तिटो अनुभव, तिटो एउटा यथार्थ के सुन्न पाइयो भने, आयो नुन नखानु, आयो नुन खायो भने थाइरोइड हुन्छ, आयो नुन खायो भने छाला चिलाउँछ, छालामा फोको आउँछ भनेर भनिएको अवस्था रहेछ। अब कसैले त्यो गलत प्रचार गरेको रहेछ, अनि हामी नेपाली जनता, हामी उपभोक्ताहरू केही कुरामा विश्वास र आयो नुन समय नखाएर बसिया रहेछ, अनि नुन खाएर बसिया रहेछ, तिगे नुन खाएर बसिया रहेछ, सिने नुन खाएर बसिया रहेछ, म त गर्दो पाएँ। हामी नेपाली नागरिक यति अनाडी हुन्छ भन्ने कुरा मैले सोचेको थिएँ। हामी उपभोक्ताहरू, हामी पनि सचेत हुनुपर्छ कि हामीले के कुरा खानुपर्छ, के कुरा खानु हुँदैन, हामीले सचेत हुनुपर्छ। नुनको कुरा मैले भर्खर गरेँ, हामीले चाहिँ आयो नुन नेपाल सरकारले करोडौँ करोड रुपियाँ वार्षिक रूपमा चाहिँ आयोजन मिसाएर नुन खुवाइरहेछ सरकारले। यो पनि एक वर्ष होइन, 2020 सालदेखि आजसम्म हामीले खुवाइदिइ आएको छ सरकारले, कि नेपाली जनता स्वस्थ हुन्, सचेत हुन् र मानसिक रूपमा सन्तुलित हुन्, उनीहरूले चाहिँ देश विकास गर्न चाहिँ सकुन् भनेर हामीले खुवाइरहेछ। सरकारले एकदम राम्रो काम गरेछ, मैले सरकारको प्रशंसा गर्न हिचकिचाउँदिनँ, तर हामी उपभोक्ता के पर्यो भने आयो नुन खानु हुँदैन, अरू नुन खानुपर्छ भनेर भन्छ। अब त्यो हामी चाहिँ थोरै मात्रामा, उचित मात्रामा र चाहिने मात्रामा खानु छोडेर बोली खाने, अहिले तथ्याङ्कले तपाईँको 5 ग्राम नुन खा पुग्छ भनेर भनिहाल्छ, हामी 20 ग्राम नुन दैनिक खाइरहेछौँ, अनि हामीले चाहिँ आयोजन नभएको नुन खानु थालेछौँ, अनि हामी स्वास्थ्य हुन्छ र एउटा कुरा मैले उडान। अर्को कुरा, हामीले किन्न जाँदा बजारमा हामी केही कुरा किन्न गयौँ, अहिले भनौँ न तरकारीमा विषादी 80% यो तरकारीमा विषादी मिसाइएको फेला पऱ्यो, अनि हामी के गर्छौँ उपभोक्ताहरू, त्यो कालीमाटीबाट अथवा अन्य तरकारी बजारबाट तरकारी किनेर ल्याएर खानै नपाएको छ, पाक पुक पारे फुटिहाल्यो, तरकारी चिज तेलमा राखेर भुटिहाल्यो, खाइहाल्यो। हेर्नुहोस् त, कमसे कम त्यो तरकारी खाँदाखेरि मलाई के हानि नोक्सान हुन्छ, मेरो पैसा, मेरो स्वास्थ्य, मेरो परिवार कतिको बिग्रिन्छ, त्यो कुराको त चेत हुनु पर्यो नि हामीलाई, अनि त्यसलाई कसरी चाहिँ हामीले स्वास्थ्य निर्मलीकरण गरेर खान सकिन्छ, ती कुराको हामीलाई ज्ञान हुनु पर्यो। अनि कुनै पनि वस्तु तथा सेवाको मूल्य, गुणस्तर, परिमाण के छ, लेबलमा लिख भएका कुराहरू के छ, हामी त्यो त हेर्नु पर्यो नि। आफू चाहिँ केही नहेर्ने, आफू चाहिँ बडो बुजुर्ग भएर सबै कुरा जानेको, ज्ञान बुझेको एउटा ज्ञानी जस्तो हुने, अनि आफूलाई ठगिराखेको अवस्थामा यो सरकारले खत्तम छ, यो सरकार उस्तो छ, यो नेता यस्तो छ, यो नेता उस्तो छ, हामीले आफूले अरूलाई गाली गरेर आउँछ, तर आफू एकतले सचेत भएर देखाउन, आफू समाजप्रति जिम्मेवार भएर, आम आफ्नो परिवारप्रति जिम्मेवार भएर, आफूले किन ल्याएको सेवा तथा वस्तुको बारेमा कम्तीमा बुझौँ, त्यसको गुणस्तरको बारेमा, त्यसको मूल्यको बारेमा, त्यसको वेटको बारेमा, तौलको बारेमा हामी यति मात्र बुझेको खण्डमा पनि हामी कतैबाट ठगिन सक्ने अवस्था हुँदैन। यो अवस्था हामीमा छ अहिले, त्यही कारणले म त के भन्छु भने रेडियो नेपाल सुनिराख्नु भएको तमाम श्रोताहरूलाई म विनम्र आग्रह गर्न चाहन्छु, आजको दिनमा, यो विशेष दिन, हाम्रो आजको नारा नै के छ भने स्वस्थ प्रतिस्पर्धी बजार र उपभोक्ताको सार्वभौम अधिकार नारा छ योपालि। अत्यन्त सान्दर्भिक नारा छ, यो नारालाई सार्थक बनाउने काम तपाईँ
आम उपभोक्ताको हो।
हामी आम उपभोक्ता, हामी कम्तीमा सचेत हौ, मेरो आग्रह।
हस् प्रेमलाल महर्जनज्यू, आजका लागि हामीसँग समय यति नै रह्यो। यो समयमा हामीसँग कुराकानीमा रहिदिनु भयो, यहाँलाई धेरै धन्यवाद।
मलाई पनि अत्यन्त खुसी लाग्यो कि आम नागरिकको भाषा मैले बोल्न पाएँ, आम उपभोक्ताको पीडाबाट मर्का पनि बुझ्न पाइयो, भन्न पाइयो, र उपभोक्तालाई सचेत गर्नको लागि आग्रह पनि गर्न पाइयो। हृदय नेपाललाई हार्दिक धन्यवाद।
आजको अन्तर्संवादमा हामी उपभोक्ता अधिकारमा केन्द्रित रह्यौं। हामीले कुराकानी गर्यौं राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनसँग। यो सँगै आजको अन्तर्संवाद यति नै। प्राविधिक साथी सुरेन्द्र पौडेललाई धन्यवाद। म प्रवीण पोखरेल बिदा हुन्छु। नमस्कार।